आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
धन्यवाद। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु। श्रोता, म आशा गर्दछु आज पनि तपाई सबै आफ्नो रेडियोको सेटको सामुन्ने आइपुगिसक्नु भएको छ। श्रोता, तपाईहरूका सुन्दर पत्रहरू म नियमित रूपमा प्राप्त गरिरहेको छु। हुन्छ श्रोता, अब हामी आफ्नो विषयवस्तुतिर लागौं। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा प्रस्थान भन्ने पुस्तकबाट अध्ययन गर्न गइरहेका छौं। हामी 30 अध्याय र 31 अध्यायबाट देख्न गइरहेका छौं। अघिल्लो कार्यक्रममा हामीले प्रस्थान 30 अध्याय 1 20 पदसम्म देखिसकेका छौं, जहाँ हामीले भेट हुने पाल, जुनलाई हामी पवित्र स्थान पनि भन्दछौ, त्यसको पहिलो विभागमा रहेका सामान धूपको वेदीको बारेमा अध्ययन गरिरहेका थियौं। अनि धूपको वेदी प्रार्थनाको स्थान हो, यसले आराधनाको बताउँदछ। अनि विशेष गरी हामीले आफ्नो अध्ययनमा दुई कुराहरूको विवरण सहित देख्यौं। मूल्य तिरी किनिएकाहरूले मात्र आराधना गर्न सक्छन् अनि शुद्ध गरिएकाहरूले मात्र आराधना गर्न सक्छन्। सर्वप्रथममा आज हामी तेस्रो कुरा देख्नेछौ, अभिषिक्तले मात्र आराधना गर्न सक्छन्। अनि हाम्रो आजको अध्ययनको खण्ड प्रस्थान 30 अध्याय 25 पददेखि लिएर 31 अध्याय 17 पदसम्म हुनेछ। यो कुरा हामीले याद राखौं। हुन्छ, आउनुहोस् प्रस्थान 30 अध्याय 25 पददेखि 27 पदको क खण्डसम्म हृदय अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, अभिषेक गर्ने पवित्र तेल बनाउनु अर्थात बास्ना दिने सुगन्धित मसला बनाउनेले झै बनाउनु, अभिषेक गर्ने त्यो पवित्र तेल होस्। भेट हुने पाल र गभाईको सन्दूक र टेबल त्यसका सबै सामान समेत र सामदान त्यसका सबै सामान समेत र धूपको वेदी। आज हाम्रो निम्ति अभिषेक के हो त? यो पवित्र आत्माको अभिषेक हो। हामीसँग अभिषेक छ जुनले परमेश्वरको वचन बुझ्नलाई सहायता गर्नेछ। त्यही नै कारण बाइबलको आज धेरै मानिसहरूलाई वास्तविकता बनिएको छ। यो प्रचारक शिक्षकले होइन तर परमेश्वरको आत्माले परमेश्वरको वचनलाई प्रयोग गरिरहनु भएको छ। केवल आत्माले मात्र तपाईँलाई अभिषेक गर्न सक्दछ। तपाईँ कुनै व्यक्ति कहाँ गएर तपाईँमाथि अभिषेकको तेल लगाउन आवश्यक छैन। तपाईँ अहिले परमेश्वर कहाँ जान सक्नुहुन्छ र उहाँ कहाँ जानु भएर यो भन्न सक्नुहुन्छ, प्रभु मेरो मन र मेरो हृदय अनि जीवन तपाईँको वचन बुझ्न खोलिदिनुहोस्। पहिलो युहन्ना 2:20 पदले भन्छ, तिमीहरूको अभिषेक पवित्र जनबाट भएको छ र तिमीहरू सबै कुरा जान्दछौ। अनि पहिलो युहन्ना 2:27 पदले निरन्तर आफ्नो भनाईलाई जारी राख्छ, तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र तिमीहरूलाई कसैले सिकाउनु पर्ने आवश्यक पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराहरूका विषयमा सिकाउनु हुनाले र झुट्टा नभए साँचो हुनाले तिमीहरूलाई यसले सिकाए बमोजिम तिमीहरू उहाँमा रहिरहौ। मित्र, पवित्र आत्मा नै एक हुनुहुन्छ जसले तपाईँको हृदय र मनलाई खोल्नुहुन्छ जब तपाईँ परमेश्वरसँग काम गर्न र उहाँको वचन बुझ्न जानुहुन्छ। ओ, कस्तो अद्भुत आशिष उहाँले तपाईँ र मेरो हृदयमा ल्याइदिनुहुन्छ। आज त्यहाँ धेरै मानिसहरू छन् जो यो प्रश्न सोधिरहेका छन्, जीवन के हो, म आज के गर्नेछु, कसरी मेरो आफ्नो आवश्यकतालाई सूचित गर्नु। ओ मेरो प्रिय मित्रहरू, परमेश्वरसँग विन्ती गर्नुहोस् कि उहाँले वचनको तपाईँको हृदयमा वास्तविक बनाइदियोस् र वास्तविक खास आनन्द तपाईँको हो। यसपछि हामी देख्छौ धूप।
34 36 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, सुगन्धित मसला, खोटो, सेकलेट र हिङ जस्तै चोप शुद्ध सेतु धूप समेत तौलमा बराबर लिएर त्यसको सुगन्धित मिश्रित धूप अतर बनाउनेले जस्तै गरी बनाउनु। त्यो नुन मिसिएको शुद्ध र पवित्र होस्। त्यसबाट केही कुटेर मसिनो पार्नु र अलिकता चाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही पाटीको सामुने राख्नु। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्। हामीलाई पद 34 भनिएको छ, धूप सुगन्धित मसला र कुन्दहरू र साल धूप शुद्ध मुर समेत सुगन्धित मसलाहरू मिसाएर यी मिश्रित मसलाले मिठो सुगन्ध दिन्थ्यो। यो अनुलिपि गर्नु हुँदैनथ्यो न बदलामा नै राखिन्दथ्यो। 37-38 पदमा भनिएको छ, त्यसको मिसावट अनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनु, त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। कसैले बासना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसबाट बहिष्कृत होस्। कसैले यो नियम आफ्नै निम्ति प्रयोग गर्नुहुँदैनथ्यो, न त परमेश्वर कुनै प्रतिरूपको नै ग्रहण गर्नुहुनेछ। वेदीले प्रार्थना र आराधनाको बताउँदछ, यहाँ एक स्थान हो जहाँ हामीले धन्यवाद, स्तुति, प्रशंसा र हाम्रा विन्तीहरू चढाउनु पर्छ। यो अनुलिपि गर्नु हुँदैन। यो नियम विधि शारीरिक मानिसलाई खुशी तुल्याउने धूप वा वेदी बनाउन सक्नुहुन्न वा यस्तो प्रयत्न गर्न सक्नुहुन्न। तपाईँ शारीरिक मानिसलाई खुशी तुल्याउने आराधना बनाउन सक्नुहुन्न। हामीले परमेश्वरलाई आत्मा र सत्यतामा पुज्नु पर्दछ। आज मानिसहरूलाई चर्चमा ल्याउनलाई विभिन्न किसिमका प्रयासहरू प्रयत्नहरू प्रयोग गरिन्दछ। मित्र, यो कामलाई पूरा गर्न अरू केही होइन तर परमेश्वरको वचनको प्रयोग गर्नुपर्छ। यो कुराको याद राखौं कि हामी जुनै कार्यक्रम गर्छौं त्यसमा चाहिँ परमेश्वरको वचन केन्द्रित हुनुपर्दछ। यो अध्ययको निष्कर्ष गर्दा वा निष्कर्ष निकाल्नु पर्दा म यो कुराको उल्लेख गर्न चाहन्छु कि होम बलि नै त्यो स्थान हो जहाँ परमेश्वर पापीसँग व्यवहार गर्नुहुन्छ। धूपको वेदीले स्वर्गीय र पवित्रताको बताउँदछ। होम वेदीले पृथ्वीमा ख्रिस्टले हाम्रो निम्ति के गर्नुभयो त्यसको बताउँदछ। अनि धूपको वेदीले आज स्वर्गीयमा हाम्रो निम्ति उहाँले के गरिरहनु भएको छ त्यसको बताउँदछ। अनि उही समयमा यसले हाम्रा प्रार्थनाहरू र आराधनाहरूमा हाम्रो भाग वा भूमिकाको पनि बताउँदछ। यसले ख्रिस्टको बताउँदछ जो हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ। उहाँ नै एक हुनुहुन्छ जसले वास्तविक रूपमा परमेश्वरको स्तुति गर्नुहुन्छ र हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ। उहाँ नै एक हुनुहुन्छ जसले हाम्रो निम्ति परमेश्वरको वास्तवमा आराधना गर्नुहुन्छ। उहाँ हाम्रो अन्तर्विन्ती गर्नेवाला पनि हुनुहुन्छ। हामी कसरी आराधना गर्न सिक्नु? रगतै रगत भएको वेदीमा गई पापीको रूपमा ख्रिस्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्नु होइन। तपाईँ पवित्र स्थानमा प्रवेश गर्नुहुन्छ, सुनको वेदीमा आउनुहुन्छ, त्यहाँ कुनै बलिदान छैन, किनभने पापको प्रश्न बाहिर चोकमै ठिक गरिसकिएको थियो। जब तपाईँ परमेश्वरको आराधना गर्नुहुन्छ, पापको प्रश्नसँग ठिक गर्नुपर्दछ। पहिले विश्वासीको रूपमा हामी परमेश्वरको अगाडि प्रियमा ग्रहण गरिएका छौं। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ किनकि प्रभुले तपाईँ र मेरो पापको मामला मिलाइसक्नु भएको छ। यसपछि श्रोता, हामी प्रस्थान 31 अध्यायतिर पनि बढ़िहालौं। यहाँ हामी मुख्य कुरा देख्छौ, बेजेलेल र ओहली आबलाई पवित्र स्थानको कामको लागि नियुक्त गरिन्दछन् र इसरायलका सन्तान र परमेश्वर बीच चिनोको निम्ति विश्राम दिन दिइन्छ। सर्वप्रथम हामी देख्छौ पवित्र स्थान वा जुनलाई हामी भेट हुने पाल पनि भन्दछौ, त्यसको निर्माणको निम्ति आत्माले भरिएका कालीगणको बोलाव। यो अध्याय भेट हुने पाल अर्थात पवित्र स्थानको अध्ययनबाट प्रस्थान जस्तो देखिन्छ तर वास्तवमा होइन। यहाँ हामीसँग खाली यही कुरा छ, पवित्र स्थानको निर्देशनहरू र व्यवस्था दिने काम बीचको अन्तराल अर्थात मध्यान्तर। मोसाले सबै निर्देशनहरू परमेश्वरबाट पाउँदा सिनै पर्वतमा थुप्रै समय बिताए। यता तल चाहिँ इसरायलका सन्तानहरू केही अधैर्य बने किनकि तिनीहरूले उसको आगमनलाई पर्खिरहेका थिए। यो अध्यायले हामीलाई पवित्र स्थान वा भेट हुने पाल बनाउने कालीगणको बारेमा बताउँछ जो यस कामको निम्ति परमेश्वरबाट वरदान प्राप्त भएका व्यक्तिहरू थिए। 31 अध्याय 1-6 पदमा भनिएको छ, अनि परमप्रभुले मोसालाई भन्नुभयो, हेर, मैले यहुदाका कुलको हुरको नाति उरीको छोरा बल्जलेललाई चुनेको छु। मैले त्यसलाई परमेश्वरको आत्माले र सिप दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले भलिपूर्ण परिपूर्ण पारेको छु। त्यसले सुन चाँदी काँसाका कलापूर्ण आकार कोर्ने र पत्थर काट्ने र जड्ने काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरोस् भनेर हो। दानका कुलको अहिसमाकको छोरो ओहोली आबलाई मैले त्यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे जति मैले तँलाई आज्ञा गरेको छु ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु। मित्र, यी व्यक्तिहरू र तिनीहरूका सहयोगीहरूलाई कारीगर कामको लागि विशेष वरदान दिइएको थियो। तिनीहरूले पवित्र स्थान अर्थात भेट हुने पालका सामानहरू र पोषकहरू बनाए। परमेश्वरको आत्माले तिनीहरूलाई आफ्नो कामको निम्ति सुसञ्जित पार्नुभयो, अनि म विश्वास गर्छु कि तिनमा यो कला वा सिप पहिले नै थियो। यो उसको व्यवसाय थियो, तर परमेश्वरले तिनलाई आफ्नो काम गर्नको निम्ति विशेष वरदान दिनुभएको थियो, अनि तिनले आफ्नो वरदानको परमेश्वर कहाँ समर्पण गरिदिए उहाँको सेवाको निम्ति। मित्र, यो कुरा हामीले पनि बुझ्न आवश्यक छ। परमेश्वरले हामीलाई केही न केही क्षेत्रमा वरदान दिनुभएको छ, यसलाई हामीले परमेश्वरको सेवामा समर्पण गर्नुपर्दछ। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ, विश्राम दिन चिनो बन्दछ। यस अध्यायमा केही त्यस्तो कुरा छन् जुन गम्भीर अनि चाखलाग्दो छन् र यो हेर्नलाई महत्वपूर्ण कुरा पनि हो। यसले सरोकार राख्नुपर्ने कुरा विश्राम दिनसँग छ, अनि यो नै एक कुरा हो जुन धेरै मानिसहरूले गम्भीरपूर्वक लिँदैनन्। विश्राम दिन सृष्टिपछि दिइएको थियो र यसको विश्वव्यापी रूपमा पालन गरिन्थ्यो। जब हामी मोसाको व्यवस्थामा वा प्रणालीमा आउँछौं, हामी थाहा पाउँछौं कि परमेश्वरले यसलाई इसरायलका सन्तानहरूको निम्ति 10 आज्ञाहरूमध्ये एक बनाउनुभयो। यस समयमा परमेश्वरले यसलाई स्पष्ट बनाउनुभयो कि विश्राम दिन खालि इसरायलका सन्तानहरूको निम्ति मात्र हो। पद 12-13 भनेको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, तैले इसरायलीहरूलाई यसो पनि भन्नु, तिमीहरूले निश्चय मेरा सबातहरू मान्नु, विश्राम दिनहरू मान्नु। तिमीहरू र मेरा बीचमा यो एउटा चिन्ह हुनेछ कि म परमप्रभु नै तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ। विश्राम दिन विशेष गरेर इसरायलका सन्तानहरूलाई दिइएको थियो। म विश्वास गर्दिन कि यो चर्चलाई मण्डलीलाई कहिले दिइएको छ। जब कसैले मलाई सोध्छ, कहिले चाहिँ विश्राम दिन फेरियो त, म सधैँ उत्तर दिन्छु, यो कहिले फेरिएको थिएन। जहाँसम्म चर्चको मण्डलको सम्बन्धमा छ, यो कति पनि लागू थिएन। हामी विश्राम दिन मुनि छैनौं, जुन शनिबार हो। हामी खास गरेर शनिबारको पालन गर्दैनौ पवित्र दिनको रूपमा। हजुर, नेपालमा चाहिँ केही राष्ट्रिय छुट्टी वा विदाको सम्बन्धमा समस्याले गर्दा कति ठाउँमा यो शनिबारमा आराधना राखिन्छ, नत्र हामी शनिबारको पालन गर्दैनौ पवित्र दिनको रूपमा। येशु त्यस दिनमा मरेका हुनुहुन्थ्यो र हामी मरेको ख्रिष्टलाई सेवा गरिरहेका छैनौं। हप्ताको पहिलो दिनमा येशु ख्रिष्ट मृत्युबाट पुनः ब्युति उठ्नुभयो र चर्च पहिलेदेखि नै आरम्भदेखि नै हप्ताको पहिलो दिनमा आराधनाको निम्ति भेट्ने गर्दथ्यो। कुरा जेसुकै होस्, हाम्रो प्रभु जीवित हुनुहुन्छ अनि हामी उहाँलाई कुनै पनि समय कुनै पनि दिनमा आराधना गर्न सक्दछौ। अनि त्यस बेला नै चर्च जन्मेको थियो, अर्थात पेन्टिकोस्टको दिनमा, जुन विश्राम दिनको पछि थियो। विश्राम सर्वप्रथममा सम्पूर्ण मानव जातिलाई दिइएको थियो, तर मानिस परमेश्वरबाट टाढा भौतारी गयो र परमेश्वरले विश्राम दिन खालि इसरायलीहरूलाई मात्र दिनुभयो, इसरायलीहरूलाई मात्र तिनीहरूको लागि मात्र सीमित गर्नुभयो। अनि 14 पदमा हामी पढ्दछौ, तिमीहरूले सबात अर्थात विश्राम दिन मान्नु, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो, त्यो अपवित्र गर्ने निश्चय नै नष्ट गरियोस्। जसले त्यस दिन केही काम काज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ। अनि 15 पदमा भनिएको छ, छ दिनसम्म काम काज गरियोस्, तर सातौं दिन चाहिँ विश्रामको सबात हो, यो परमप्रभुको निम्ति पवित्र हो। जसले सबातमा केही काम काज गर्ला त्यो नष्ट पारिनेछ। यो अति नै भयानक कुरा हो, अति नै कठोर व्यवस्था हो। अनि 16-17 पदमा भनिएको छ, इसरायलीहरूले सबात अर्थात विश्राम दिन मानुन् र त्यो दिन आफ्ना सारा पुस्ताभरि अभिराम करारको रूपमा मान्ने गरून्। म र इसरायलीहरूका बीचमा त्यो सदाको निम्ति एउटा चिन्ह हुनेछ, किनभने परमप्रभुले 6 दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर 7औं दिनमा उहाँले काम छोडेर विश्राम गर्नुभयो। यो अनुच्छेदले स्पष्ट रूपमा भन्छ कि इसरायलका सन्तानहरूले चर्चले होइन मात्र विश्राम दिन मान्नु पर्दथ्यो, र इसरायलीहरू पहिलो सृष्टिको सम्बन्धित संसारिक जाति हुन्, तर मण्डली वा चर्च चाहिँ सृष्टि हो र यसलाई हप्ताको पहिलो दिनको पालन गर्न दिइएको थियो, अर्थात इसरायललाई। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
हँसौँ खेलौँ दाजु भाइ दिदी बहिनी, हँसौँ खेलौँ दाजु भाइ दिदी बहिनी, मुक्ति दाताको जन्ममा, मुक्ति दाताको जन्ममा।
प्रतीक दिल्ली आजा, मुक्ति दाता को जन्ममा,
ईसाको जन्ममा आयो क्रिसमस फेरि फर्केर हाँसौँ खेलौँ दाजु भाइ हे दिदी बहिनी
हाँसौँ खेलौँ दाजु भाइ हे दिदी बहिनी
मुक्तिदाताको जन्ममा मुक्तिदाताको जन्ममा गुन्जौँ
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।